الرحمن الرحيم. وعن ابي هريره رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه واله وسلم: لا تحاسدوا ولا تناجشوا ولا تباغضوا ولا تدابروا ولا يبيع بعضكم على بيع بعض فكونوا عباد الله اخوانا. المسلم اخو المسلم لا يظلمه ولا يخذله ولا يحقره. التقوى هاهنا. ويشير الى صدره ثلاث مرات: بحسب امرئ من الشر ان يحقر اخاه المسلم. كل المسلم على المسلم حرام، دمه وماله وعرضه. حضرت ابو هريره رضی اللہ تعالی عنہ فرماتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا: نہ آپس میں ایک دوسرے سے حسد کرو اور نہ دلالی کرو، نہ ایک دوسرے سے بغض کرو اور نہ ایک دوسرے کو بے یار و مددگار چھوڑو، اور نہ تم میں سے کوئی دوسرے کے معاملے پر معاملہ کرے، اور اللہ کے بندو آپس میں بھائی بھائی ہو جاؤ. اس حدیث میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے کئی باتیں ارشاد فرمائی ان کا تعلق ہماری معاشرت سے ہے، آپس کے تعلقات اور روابط سے ہے، اور یہ سماج کے ایسے اصول ہیں کہ اگر ان کو اختیار کر لیا جائے تو اس وقت بگاڑ نظر آ رہا ہے دنیا میں، وہ بگاڑ بڑی حد تک ختم ہو سکتا ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم سے بڑھ کر کون ہوگا؟ اللہ تبارک و تعالی نے آپ صلی اللہ علیہ وسلم کے قلب اطہر پر یہ باتیں نازل فرمائیں تاکہ آپ صلی اللہ علیہ وسلم امت کی رہنمائی فرمائیں، اور دنیا کے اندر ایک انسان کو کس طرح زندگی گزارنی چاہیے، اور خاص طور سے وہ انسان جو اپنے مالک کو پہچانتا ہے، جس کو اللہ تبارک و تعالی نے ایمان کی نعمت عطا فرمائی ہے، سب سے بڑی نعمت ہے، اس کے اوپر کیا ذمہ داری. یہ اصول ہیں بنیادی جن کو یہاں پر بیان کیا گیا ہے، اور یہ عام طور پر امراض ہیں وہ، کہ اگر یہ امراض دور نہیں ہوتے تو سماج میں بڑا بگاڑ پیدا ہوتا ہے، تو دور کرنے کی تلقین کی گئی ہے. سب سے پہلے حسد کا ذکر ہے، فرمایا کہ دیکھو آپس میں ایک دوسرے سے حسد نہ کرو. حسد کیا ہے؟ کسی کو آدمی دیکھ نہیں سکتا ابھرتا ہوا، ترقی کرتا ہوا، دنیا کے اعتبار سے، دین کے اعتبار سے، اس کے آگ کلیجے میں آگ لگ جاتی، اس کو حسد کہتے ہیں. اس کو یہ تمنا نہیں ہوتی کہ ہمیں وہ نعمت مل جائے، اصل تمنا یہ ہوتی ہے کہ جس کو نعمت ملی ہے اس کی نعمت چھین. یہ اتنا بڑا گناہ ہے کہ ایک حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ حسد انسان کو اس طرح کھا جاتا ہے جیسے آگ لکڑی کو کھا جاتی ہے. آگ لگا دی جائے، بڑے بڑے آپ کندے رکھے ہوئے دیکھیں گے، اور کچھ دیر کے بعد وہ آپ کو راکھ کا ڈھیر نظر آئے. اسی طرح جب حسد انسان کے اندر پیدا ہو جاتا ہے تو حسد کی آگ میں وہ انسان جلتا ہی رہتا ہے، اور کبھی کبھی تو یہاں تک صورت حال پہنچ جاتی ہے کہ اس کی ظاہری صحت بھی خراب ہو جاتی ہے، کڑ کڑ کر، جل جل کر، حقیقت میں وہ جل جاتا. تو یہ تو نہ دنیا کے لیے مفید نہ آخرت کے لیے. اور یہ ایسا مرض ہے کہ اس وقت لگتا یہ ہے کہ جگہ جگہ اس کے اثرات نظر آ رہے ہیں، اور اس کے نتیجے میں آدمی سب کچھ کرنے کے لیے تیار ہو جاتا ہے، दूसरे को गिराने के लिए, दूसरे को कम करने के लिए सिर्फ इतना ही नहीं है कि वो अपनी आग में जल रहा है, बल्कि वो ही चाहता है किसी सूरत से दूसरे को परेशान करे, उसकी वो हैसियत गिरा दे, उसको जो कुछ मिला है वो छीन लिया जाए, उसके लिए हर तरह के वो जतन करता है। आज जो आता है परेशान नजर आता है कि भाई कोई सहर कर रहा है, कोई खुदा जाने आसेब करवा रहा है, सिफरी अमल करवा रहा है, सब क्यों हो रहा है? ये सिर्फ इसलिए हो रहा है कि आदमी सोचता है कि बस किसी भी तरीके से, जो आदमी उभरता हुआ नजर आ रहा है किसी भी तरीके से इसको गिराया जाए, उसके लिए सारे जतन किए जाते हैं। अब जाहिर है कि अगर ये मर्ज खुदा ना खास्ता बढ़ता चला गया तो फिर समाज का क्या होगा? समाज गिरेगा। एक आदमी तरक्की कर रहा है, दूसरा आदमी उसको देख नहीं सकता, तो ये जो समाज के अंदर एक उठान नजर आती है, एक तरक्की नजर आती है दीनी एतबार से, दुनिया के एतबार से, यह हसद ऐसा मर्ज है कि जो हसद कर रहा है वो तो जलता और मरता और कुड़ता है ही, वो समाज को गिराना चाहता है, वो समाज पर बड़ा गहरा असर डालता है। अगर मुस्तकिल यही शुरू हो जाए, कोई भी जरा आगे बढ़ा टांग खींचने वाले मौजूद, ये सख्त गुनाह की बात है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने इसके बारे में और बहुत सारी रिवायतें हैं, इस सख्त कलिमात इरशाद फरमाए हैं। तो ये जो मर्ज है आम तौर पर जो पैदा हो गया लोगों में, इसके इलाज करने की जरूरत है। तो ये बात पहले भी आज की गई कि अगर हकीकत में ईमानी मोहब्बत पैदा कर ली जाए तो ये हसद का बेहतर एक इलाज, और ये भी इलाज बताया गया कि अगर किसी से हसद है तो आदमी उसके लिए दुआ करे। बिल्कुल उल्टी बात, दुआ निकलेगी तो नहीं जबान से, कहना चाहेगा तो शायद उल्टे अल्फाज निकले। कोशिश करे, ये बात कही जाती है कि अगर दिल से नहीं निकल रही जबान से कहे, अगर चुपके चुपके नहीं कह पा रहा है जोर जोर से कहे, या अल्लाह उसको तरक्की अता फरमा। जी तो चाहता है कि वो नीचे गिरे लेकिन जबान से कह रहा है या अल्लाह उसको तरक्की अता फरमा, या अल्लाह उसकी हिफाजत फरमा। जब बार बार ये कहेगा जबान से तो आहिस्ता आहिस्ता हसद का मर्ज कम होना शुरू होगा इंशाअल्लाह, ये भी उसका इलाज। तो एक तो ये कि मोहब्बत पैदा की जाए ईमान वालों से, जब मोहब्बत पैदा होगी तो जाहिर है उसकी तरक्की से फिर हसद नहीं होगा बल्कि खुशी होगी। जैसे औलाद को, जैसे बाप को औलाद की तरक्की से खुशी होती, इसी की सच्ची मोहब्बत होती, तबाई मोहब्बत होती, इसी तरह जब हर ईमान वाले की मोहब्बत दिल के अंदर आ जाएगी तो उसकी तरक्की से खुशी होगी। वला तनाजशु, फिर फरमाया कि देखो दलाली मत करो। ये इस्लाम का निज़ाम है मामलात का कि इसमें ना तो किसी को तकलीफ और नुकसान पहुंचाया जाए और ना नुकसान उठाया जाए। ला ज़रारा वला ज़िरार, उसूल है दीन, ना नुकसान पहुंचाया जाए और ना नुकसान उठाया जाए। तो कोई भी ऐसा मामला कि जिसमें किसी दूसरे को आदमी नुकसान पहुंचा रहा हो, इसकी इजाजत नहीं, इसलिए कि इसमें एक तरह का धोखा होता है। जैसे कोई शख्स बैठा कपड़े बेच रहा है, 50 रुपए मीटर कपड़ा है, लोग खरीद रहे हैं बैठे हुए आकर, एक आदमी को उसने दलाल छोड़ा, वो आकर बैठ जाता है और रेट बढ़ाता है, वो कहता है 50 मैं दूंगा, लोग कहते हैं 50 तो बहुत ज्यादा है, बात चली रही है बीच में, कहता है 50 ठीक ही है, लाइए मुझे दीजिए मैं ले लेता हूँ। अब जाहिर है कि वो ले रहा है, वो खुद हकीर में लेना नहीं चाहता, वो तो सिर्फ रेट बढ़ाना चाहता है और उसके लिए तनख्वाह मिल रही है उसको। तो ये इस तरह की जो दलाली की जाती है जिसमें सिर्फ दिखावा और धोखा होता है, हकीकत कुछ नहीं होती, सिर्फ धोखा और दिखावा होता है, इससे आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया कि इसमें नुकसान पहुंचता है खरीदने वालों को। जो रेट है उस कपड़े के, उस रेट से जबरदस्ती में कीमत बढ़ाई जा रही, रेट ज्यादा बढ़ाया जा रहा है, उस पर इजाफा हो रहा है, हालांकि वो लेने वाला लेना नहीं चाहता, सिर्फ रेट बढ़ा रहा है, तो इसमें खरीदने वालों का नुकसान हो रहा है। ऐसे ही गल्ले के बारे में आता है, उसमें लोग दलाली करते हैं कि जो बेचारे देहात के लोग हैं वो अपना गल्ला लेकर शहर पहुंचे, अब कुछ चालाक किस्म के लोग वहीं बैठ गए रास्तों में, और उन्होंने कहा भाई तुम कहाँ शहर जाओगे, बेचारे तुम कमजोर आदमी, यहाँ तो बड़े चालाक लोग रहते हैं, तुम्हें ठग लेंगे, लाओ मुझे सब दे दो मैं बेच दूंगा। अब वो जो बाजार में 10 रुपए में गेहूं मिलता बेचता, वो उसको 8 और 7 में खरीद लिया उसने, और कम में खरीद लिया। अब बेचारा समझा कि वाकई हम कहां फंसेंगे, जाके लाओ यहीं बेच दो। और जानता है कि रेट थोक के भी 110 से कम नहीं है, लेकिन धोखा देकर उसने क्या किया, उसको 8 रुपए में 7 रुपए में ले लिया। तो ये जो इस तरह की दलाली होती है जिसमें आदमी नुकसान किसी न किसी को पहुंचाता है, चाहे बेचने वाले को पहुंचाए और चाहे खरीदने वाले को, इस तरह की सारी शक्लें शरीयत में नाजायज हैं। और ये सारी शक्लें इसमें जिसमें आदमी दलाली करता है और कमाना चाहता है गलत तरीके पर, ये नजश में शामिल। वला तबाग़ुल, फरमाया कि एक दूसरे से बोग़्ज़ ना करो। ये हसद और बोग दोनों मिलते जुलते हैं। हसद जरा आगे की चीज है, बोग के नतीजे में हसद पैदा होता है, हसद के नतीजे में बोग पैदा होता है, हसद में आदमी बहुत आगे बढ़ जाता है, और बोग भी जो होता है उसके नतीजे में भी आदमी परेशान रहता है, हर एक से उसको नफरत है, हर एक से अपने दिल के अंदर वो कपट महसूस करता है, उसी में परेशान रहता है, तो इससे आदमी की जिंदगी अधीरन हो जाती है। इस्लामी तालीम यह है कि आदमी किसी के बारे में भी अपने दिल के अंदर मैल न रखे, अपने दिल को साफ रखे। अगर कयामत में ये पूछा जाने वाला होता कि देखो मेरा फना बंदा गड़बड़ था, तुमने उसको गड़बड़ क्यों नहीं समझा, तब तो यकीनन मैल रखना चाहिए था। लेकिन कयामत में ये सवाल बिल्कुल नहीं होगा। कयामत में ये सवाल होगा कि मेरा फना बंदा अच्छा था, तुमने उसको गड़बड़ क्यों समझा, मेरा फला बंदा नेक था, तुमने उसको गुनहगार क्यों समझा, ये सवाल किया जाएगा कयामत में। तो मालूम ये हुआ कि हुस्न ज़न रखना चाहिए, आम तौर पर हुस्न ज़न रखना चाहिए। किसी के बारे में गलत ख्याल करना, फिर बोझ का पैदा हो जाना, ये सब चीजें ऐसी हैं कि इंसान को नुकसान पहुंचाती हैं। हजरत सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अनस रज़ी अल्लाह अन्हु से बात फरमाई थी कि या बुनैया इन क़दरत अला अन तुसबिहा व तुमसिया व लैसा फी क़ल्बिका ग़िश्शुन लिअहदिन फ़अफ़अल फ़इन्ना ज़ालिका मिन सुन्नति फ़मन अहब्ब सुन्नति फ़क़द अहब्बनी वमन अहब्बनी काना मअया फ़िल जन्ना। ऐ बेटे, अगर तुम्हारे बस में हो कि तुम सुबह शाम इस हाल में करो कि तुम्हारे दिल के अंदर किसी के बारे में भी कोई खोट ना हो, कपट ना हो, तो ऐसा जरूर करो, इसलिए कि ये मेरा तरीका है, ये मेरी सुन्नत है। ये बात पहले भी अर्ज की गई कि सुन्नतों को भी हमने बांट दिया, नमाज की सुन्नतें हैं, रोजे की सुन्नतें हैं, इबादतों की सुन्नतें हैं, तहारत की सुन्नतें हैं, इसका एहतमाम किसी न किसी दर्जे में किया जाता है, उसकी तालीम भी होती है, उसके तरतीबवार उनको बयान भी किया जाता है, यकीनन ये एक जरूरी अमर है। लेकिन जिस तरह नमाज की सुन्नतें हैं, दूसरी सुन्नतें हैं, इसी तरह मामलात की भी सुन्नतें हैं, अखलाक की भी सुन्नतें हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने सराहत के साथ यहाँ ये बात फरमाई कि किसी के सिलसिले में कपट ना रखना, ये हमारी सुन्नत है। अब हमें इसका ख्याल नहीं, हमें नमाज की सुन्नत का ख्याल है, नमाज सुन्नत के मुताबिक पढ़ने की कोशिश हो रही, वुज़ू भी सुन्नत के मुताबिक करने की कोशिश की जा रही, लेकिन मामलात की सुन्नतें क्या हैं, हमें एक दूसरे के साथ किस तरह बर्ताव करना चाहिए, इसकी सुन्नतें क्या हैं, इसका हमको ख्याल है। तो ये हमारी अधूरी जिंदगी, मुकम्मल इस्लामी जिंदगी नहीं, अधूरी जिंदगी। और भाई जो इबादतों की सुन्नतें हैं उनका मुजाहरा तो मस्जिद ही में होता है, अपने घर में होता है, वो चीज़ें जो सामने आती हैं वो अपनों के सामने आती हैं, गैरों के सामने क्या चीज़ें आती हैं, गैरों के सामने तो हमारे मामलात आते हैं, हमारे अखलाक आते हैं। और आज सबसे बड़ा जो अलमिया हम मुसलमानों के साथ है वो यही है कि हमारे अखलाक करप्ट हो चुके हैं। जो अखलाक की सुन्नतें, मामलात की सुन्नतें हैं, हुकूक की सुन्नतें हैं, उनका ख्याल अच्छे अच्छे दीनदारों को नहीं होता। नमाज माशाल्लाह पढ़ रहे हैं, तहज्जुद की पाबंदी हो रही, लेकिन उसके साथ साथ वो खराबियां भी हैं मामलात और अखलाक की कि जिनका दीन से कोई ताल्लुक नहीं, मसला सिर्फ सुन्नत का ही नहीं बल्कि गुनाह के आखिरी हदूद तक पहुंच रहे हैं, इसका ख्याल नहीं होता कि हमने क्या गलती। तो भाई ये बात यहाँ पर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई कि ला तबाग़ुल, एक दूसरे से बोझ नहीं होना चाहिए। और इसका तरीका यही है कि जहां तक हो सके आदमी अपना दिल साफ रखे, किसी को बुरा ना समझे, البتہ اس کا خیال ضرور رکھنا چاہیے کہ اگر کہیں کوئی معاملہ انجام دینا ہے تو یہ مطلب اس کا نہیں ہے کہ ہر ایک کو بالکل صحیح سمجھے اور ہر ایک سے معاملہ کر لے اور پھر بار بار دھوکا کھائے اور ڈسا جائے. حدیث میں آتا ہے لا یلدغ المؤمن من جحر المرتین, کہ ایمان والا ایک سوراخ سے دو مرتبہ نہیں ڈسا جاتا. معلوم یہ ہوا کہ یقیناً ایمان والا جو ہے وہ بڑا سادہ ہے, بڑا شریف ہے. حدیث میں اس کا بھی ذکر آتا ہے غب کریم, بھولا بھالا. لیکن بھولے بھالے کا مطلب یہ ہے کہ بدھو, بھولے بھالے کا یہ مطلب نہیں. اللہ نے اس کو جو سمجھ دی ہے ایمان کے نتیجے میں, وہ سمجھ تو اچھے اچھے عقلاء میں نہیں ہوتی, بڑے بڑے عقل مندوں میں نہیں ہوتی, لیکن اس کا دھیان رکھنے کی ضرورت ہے. یہ مطلب نہیں ہے ان اخلاق کا کہ آدمی بدھو بن جائے, دھوکہ کھاتا رہے. اپنا دماغ کھلا رکھے, معاملات کا جب مسئلہ سامنے آئے تو اچھی طرح سے چھان پھٹک لے, سمجھ لے کہ یہ کوئی جھوٹا انسان تو نہیں, یہ گڑبڑ تو نہیں کرتا, یہ ہمیں دھوکا تو نہیں دے گا. بعض لوگ اس میں اتنا تجاوز کر جاتے ہیں, بدھو بن جاتے ہیں کہ دینی معاملات میں بھی وہ دھوکا کھاتے ہیں, اور بعض مرتبہ اس کا نقصان اجتماعی پہنچتا ہے. ایک شخص کے بارے میں جانتے ہیں کہ وہ دھوکا دے رہا ہے, وہ جھوٹ بولتا ہے, فریب کرتا ہے, اس کے بعد بھی ان کو خیال نہیں اس کا, اس کے بعد بھی اس کے ساتھ ایسے معاملات انجام دیے جا رہے ہیں کہ جس کے نتیجے میں وہ خود بھی نقصان اٹھا رہے ہیں اور امت کو بھی نقصان پہنچا رہے ہیں. اسلام کی تعلیم یہ نہیں. آدمی ایک طرف ہوشیار بھی ہو, پوری طرح سمجھتا ہو, حقائق کو جانتا ہو کہ کون دھوکے باز ہے, کون منافق ہے, اور کون وہ ہے جس کی زندگی صحیح ہے, اس کا علم بھی ہونا چاہیے. لیکن عمومی طور جس سے ہمیں کوئی معاملہ نہیں کرنا ہے, جس کی ہمیں اتباع نہیں کرنی ہے, ایک عام ہمارا ایمانی بھائی ہے, اب اس کے اندر کیا ہے, ہمیں کیا ضرورت ہے اس کو بہت زیادہ چھاننے اور پٹکنے کی. عمومی طور پر حسن ظن رکھنا چاہیے. ایاکم والظن فان الظن اکذب الحدیث, دیکھو بدگمانی سے بچو, بدگمانی سب سے بڑا جھوٹ. عمومی طور پر نیک گمان رکھا جائے, بدگمانی نہ کی جائے کسی. لیکن جس سے معاملہ انجام دینا ہے, جس کی پیروی کرنی ہے, جس کو اپنا مقتدا بنانا ہے, اس کے بارے میں تو معلوم کرنا چاہیے کہ وہ آدمی صحیح ہے. اوہ ڈھکوسلا تو نہیں, اس زمانے میں تو سارے تماشے ہو رہے ہیں. بعض مرتبہ ظاہری طور پر یہ نظر آتا ہے کہ وہ تو آسمان کی بلندیوں پر آدمی پہنچا ہوا, لیکن جب آنکھیں کھلتی ہیں تو معلوم ہوتا ہے کہ تحت السرا میں ہے. تو اس لیے آنکھوں کو کھول کر رکھنے کی ضرورت ہے, ورنہ بار بار اگر سجدہ سہو کرنا پڑا تو بڑا مسئلہ پیش آ جائے گا. آدمی کیوں غلطی کرے کہ سجدہ سہو کرنا پڑے. تو معاملات جن سے کرنے ہیں, جن کی اقتدا کرنی ہے, ان کے بارے میں چھان پھٹک کر ایک مرتبہ آدمی اچھی طرح دیکھے, اور اس کے بعد پھر پوری طرح سے لگ جائے. حضرت شاہ عالم اللہ صاحب رحمۃ اللہ علیہ کے ہاں, اس جگہ کے بانی ہیں, اس مسجد کے بانی ہیں, ایک بزرگ آئے اور اپنی اہلیہ کو بھی ساتھ لے کر آئے. ایک سال یہاں پر ٹھہرے, اور اس کے بعد جب سال پورا ہوا